جب 14-15 اگست کو آپ لوگوں کو آزادی ملی, لیکن اسی دن کشمیریوں کو ایک جیل ملی ہے. ان لوگوں کو اپنے ووٹ کا حق ملے تاکہ یہ لوگ اپنے مستقبل کا فیصلہ کریں کہ انہیں ہندوستان کے ساتھ رہنا ہے, انہیں پاکستان کے ساتھ رہنا ہے, انہیں آزاد مملکت کے طور پہ رہنا ہے. بندوق نے ایک تو کشمیری سوسائٹی کو تباہ برباد کر کے چھوڑا. وہاں کی شاعری کی محفلیں نہیں ہوتی ہیں, افسانوں کی محفلیں نہیں ہوتی ہیں, اس لیے کہ جب بھی کوئی محفل ہوگی آپ پہ کریک ڈاؤن ہوگا.
السلام علیکم خواتین و حضرات. پاکستان کے 75 سال مکمل ہونے پر, قیام پاکستان کے 75 سال مکمل ہونے پر, اور جنوبی ایشیا کی, برصغیر جنوبی ایشیا کی نوآبادیاتی نظام سے آزادی کے 75 سال مکمل ہونے پر, وائس آف امریکہ نے پوڈ کاسٹ کی یہ سیریز آپ کے لیے تیار کی ہے, اور اس میں ایک جو نئی کڑی لے کے میں آپ کی خدمت میں حاضر ہوا ہوں وہ محترمہ نعیمہ احمد مہجور کے ساتھ کشمیر پر جو 75 سال جو جس قسم کی صورتحال رہی ہے کشمیر میں اور جو گزری ہے کشمیر پر, اس پر گفتگو کرنے کے لیے. اور محترمہ نعیمہ احمد مہجور سننے والوں کے لیے, خاص طور پر جو ریڈیو سننے والے ہیں ان کے لیے تو کسی تعارف کی محتاج نہیں ہے, مگر جو لوگ ریڈیو نہیں بھی سنتے اور ان کا تعلق علم و ادب سے ہے, انہیں بھی اس بات کا علم ہوگا کہ اردو اور انگریزی دونوں زبانوں میں ان کے فکشن کے 3 مجموعے آ چکے ہیں, دہشت زادی, لاسٹ ان ٹیرر اور بیونڈ سائلنس, جس میں کہ مختصر کہانیاں ہیں. اس کے علاوہ کشمیر ڈائری اردو میں ان کی ایک اور کتاب حال ہی میں چھپ گئی ہے یا چھپ کے آنے والی ہے, غالباً چھپ کے آنے والی ہے, جی چھپ کے آنے والی ہے, سنگ میل لاہور سے. تو بہت میں ممنون ہوں آپ کا کہ آپ نے وقت نکالا اور تشریف لائی, اور میں سمجھتا ہوں کہ آپ سے بہتر کشمیر کی صورتحال پر بات کرنے کے لیے کم لوگ ہوں گے, چونکہ آپ کی جو کہانیاں ہیں اور آپ کے جو رپورٹاج ہیں اور جو ریڈیو میں بھی آپ نے براڈ کاسٹنگ کا کام کیا ہے طویل عرصے اخبارات کے ساتھ, ریڈیو کے ساتھ, اس میں آپ کا خاص ایک جو یعنی جسے کہتے ہیں کہ فوکس رہا ہے, اور آپ جو مسئلہ آپ کے پیش نظر رہا ہے وہ خواتین کی صورتحال ہے, ایک کانفلکٹ زون میں خواتین کی صورتحال اور جو دوہرا جبر وہ سہتی ہیں, اور یہ آپ کا موضوع رہا ہے. اور میں چونکہ میری خوش قسمتی ہے کہ میں نے آپ کی کتابیں پڑھی ہیں, تو مجھے علم ہے کہ جس طرح سے آپ نے انہیں ٹریٹ کیا ہے, اس کے بعد پھر آپ جو کشمیر کا جو ویمنز کمیشن ہے اس کی سربراہ بھی رہیں 3 برس. تو بات کا آغاز ہم یہیں سے کرتے ہیں کہ جو خواتین کی صورتحال ہے پچھلے 75 برس میں, وہ آپ اسے کیسے دیکھتی ہیں, اور وہ جو دوہرا جبر ہے جس کی طرف آپ نے اپنی تحریروں میں اشارہ کیا ہے, بلکہ تفصیل سے اس سے بحث کی ہے, وہیں سے ہم بات کا آغاز کرنا چاہیں گے.
شکریہ خلیق صاحب, بہت بہت شکریہ کہ آپ نے مجھے اس میں آنے کی دعوت دی اور آپ نے سمجھا کہ میں اس پہ بات کروں. دیکھیے, جو کشمیری عورت ہے, آپ نے 75 سال کی تاریخ جو ہے, چاہے ہندوستان یا پاکستان کی, جب آپ اس میں بات کرتے ہیں تو وہ بات ادھوری رہ جاتی ہے جب آپ اس میں کشمیر کی بات نہ کریں, اس لیے کہ کشمیر کا جو مسئلہ بھی ہے, آپ لوگوں کو اسی دن جب 14-15 اگست کو آپ لوگوں کو آزادی ملی, لیکن اسی دن کشمیریوں کو ایک جیل ملی ہے, جس کو آپ کو سمجھنا ہوگا. اس لیے کہ دیکھیے, جو پھر کشمیری عورت کی بات جب آپ نے کی ہے, کشمیری عورت کانفلکٹ زون میں رہ رہی ہے. وہ صرف 1947 سے نہیں, بلکہ تحریک جو ہماری سٹارٹ ہوئی تھی شخصی راج کے خلاف, جو مہاراجہ ہری سنگھ وہاں پہ تھے, وہ 1931-13 جولائی کو شروع ہوئی تھی. اور اس میں بھی اگر آپ عورتوں کا رول دیکھیں گے, عورتوں کا کردار دیکھیں گے, وہ انتہائی شاندار ہے, اس لیے کہ مردوں نے تحریک شروع کی, لیکن اگر عورتیں ساتھ نہ ہوتی تو مجھے نہیں لگتا ہے کہ وہ تحریک آگے چلتی. لیکن اب اس تحریک کے نتیجے میں اگر آپ دیکھیں گے کہ جو 3 دہائیوں سے ہم کشمیر میں دیکھیں, پھر ملٹنسی شروع ہوئی, مسلح تحریک شروع ہوئی, اس کا جو سارا برینٹ ہے اس وقت سے لے کے آج تک, وہ سارا برینٹ کشمیر کی عورت نے لیا, اس لیے کہ اس کا کبھی بھائی کھو گیا, ڈسپیئر ہو گیا, اس کا بھائی ہلاک ہو گیا, उसका बच्चा नहीं आया रात को शाम को घर वापस, उसका हस्बैंड कहीं पे डिसअपीयर है, वो हाफ विड्रोज कहलाई जाती हैं इस वक्त, उसको पता नहीं है मेरे शौहर हैं भी जिंदा है मरे हैं, मैं खुद को विडो कह दूं या नहीं कह दूं, इसीलिए उनको हाफ विडोज का नाम दिया गया है। और इस तरह की औरतें इस वक्त भी एक तादाद है हमारे पास, 10,000 से ज़ायद औरतें जो हैं जो अभी इंतज़ार कर रही हैं, क्योंकि ये जो हमारा टर्मोइल, जो सियासी अफरा तफरी, तशद्दुद और रोज़ाना चार चार पांच पांच हलाकतें और इतने सारे मैसेकर्स हुए हैं, लेकिन इसका ठीक है इसमें मर्द तो इन्वॉल्व थे और हालात जो थे मर्दों के लिए भी बहुत ख़राब थे, लेकिन जो एक औरत के लिए ये हालात है उसको अल्फाज में बयान करना बहुत मुश्किल है, इसलिए कि कभी उस औरत को किसी ने नहीं समझा कि ये औरत जो है घर भी संभालती है और बाहर भी निकलती है और सियासी ये जो इस वक्त शोरूष भी है उसमें भी हिस्सा ले रही है और इसको संभाल रही थी। तो मेरे ख्याल में जब भी तारीख लिखी जाएगी और इस वक्त भी जो भी लिखा जा रहा है उसमें आप कश्मीरी औरत को, आपको उसको अपना किरदार जो उसको है उसको उजागर करना होगा और उस पर जो बीती है वो जिन मसाइल से गुजर रही है उसको देखना होगा, समझना होगा। और फिर आपको पता ही है जो पॉलिटिकल कॉन्फ्लिक्ट हमारा चल रहा है उसमें हर कोई कश्मीरी पिस रहा है और औरतें दोहरी तरह पिस रही हैं, एक तरफ पेट्रियार्की है दूसरी तरफ कॉन्फ्लिक्ट है और ये इस दोनों में पिस के रह गई है। वो उस औरत की आज हमारी दास्तान है जो दुनिया से अभी मेरे ख्याल में वो इंट्रोड्यूस नहीं हुई है, उसका तारुफ नहीं हुआ है और अभी तक लोगों को पता नहीं है कि कश्मीरी औरत जो है किन मुश्किलात से गुजर रही है।
मैं समझता हूं कि आपने पितरशाही निज़ाम की तरफ, पेट्रियार्की की तरफ भी एक तवज्जो दिलाई है अपनी तहरीरों में भी, लेकिन नईमा अहमद महजूर साहिबा, आपका ताल्लुक चूंकि वादी से है और अब आप आती जाती रहती हैं और आप मेन लैंड जो हिंदुस्तान है वहां भी जाती हैं, पाकिस्तान भी आपकी आमद रफ्त रही है, आपसे मेरा सवाल यह है कि देखिए चार जंगें तो हो चुकी कश्मीर पर पाकिस्तान और भारत के माबैन, और ये अमन की के क्याम की कोशिशें और कश्मीर के मसले के हल की या तनाज़ा जैसे हम कहते हैं उसके हल की भी कोशिशें इन दोनों में होती रहती हैं, चाहे वो मनमोहन सिंह और परवेज मुशर्रफ की मुलाकात हो या नवाज शरीफ और वाजपेयी जी की मुलाकात हो, तो ये सब तो चलता रहता है, इसमें कश्मीरी कहाँ खड़े हैं? मतलब ये एक अजीब व गरीब सूरत हाल मुझे तो महसूस होती है कि यानी जो कश्मीर की जमीन है और कश्मीर का जो पानी है वो शायद कश्मीर के अवाम से और कश्मीर के अवाम के खून से ज्यादा अहमियत रखता है इन दो मुल्कों के लिए। क्या ऐसा ही है? क्या कश्मीरी इसे ऐसे ही देखते हैं या आप समझती हैं कि एक खास तरह की हमदर्दी है किसी एक मुल्क के लिए बास तबकात में?
जी देखिए, पहले तो आपको देखना होगा कि जो आप कह रहे हैं कि भाई कश्मीरी कहीं पे नहीं है, यही तो हमारा अलमिया है कि ये जो कश्मीर का मसला है हिंदुस्तान पाकिस्तान के बीच में है। आपने कहा चार जंगें हुई, 11 समिट्स हुए हैं, सरबरा इजलास हुए हैं कश्मीर के मामले में, 13 से जायद यूनाइटेड नेशंस की रेजोल्यूशंस जो करारदादें हैं इस पे हुई हैं और जिसमें कहा गया दोनों मुल्कों से, हिंदुस्तान और पाकिस्तान से, कि भाई ये जो पूरा खिता है वो चाहे आज़ाद कश्मीर है, वो चाहे जम्मू कश्मीर है, वो चाहे लद्दाख है, वो चाहे गिलगित बल्तिस्तान, ये पूरा खिता है भाई 47 में जो इसकी सिचुएशन थी, जो पोजिशन थी, जो कंपोजिशन थी, इन सबको मौका मिलना चाहिए, एक सेल्फ डिटर्मिनेशन की एक्सरसाइज होनी चाहिए। तो ये एक्सरसाइज अगर हो जाए कि इन लोगों को अपने वोट का हक मिले ताकि ये लोग अपने मुस्तकबिल का फैसला करें कि इन्हें हिंदुस्तान के साथ रहना है, इन्हें पाकिस्तान के साथ रहना है, इन्हें आज़ाद ममलिकत के तौर पे रहना है, लेकिन ये एक्सरसाइज जो है इसका मौका ही नहीं दिया गया, बल्कि हिंदुस्तान वाले कहते हैं कि भाई पाकिस्तान को वहां से अपनी फौजें निकालनी थी, पाकिस्तान वाले कह रहे हैं कि नहीं हिंदुस्तान को पहले फौजें निकालनी थी, हालांकि इसका मैकेनिज्म भी यूनाइटेड नेशंस ने बताया था, लेकिन ऐसा नहीं हुआ। उसके बाद से आपने देखा कि इंस्ट्रूमेंट ऑफ एक्सेशन जो हुआ, महाराजा ने जब इंस्ट्रूमेंट ऑफ एक्सेशन किया इंडिया के साथ, उसके बाद फिर जंग हुई पाकिस्तान के साथ, जो रेडर्स जिनको हम कहते हैं भाई वहां से कुछ कबायली आ गए 1948 में, वही 47-48 का ये जमाना जो था, तो इससे सिचुएशन इतनी कॉम्प्लिकेटेड हुई, इसका अब आज़ाद कश्मीर पाकिस्तान के साथ चला गया कुछ हिस्सा, गिलगित बल्तिस्तान वालों ने खुद ही आज़ादी का ऐलान कर दिया और पाकिस्तान से मिल गए, जम्मू कश्मीर रहा। और अगर महाराजा ने उस वक्त भी इंस्ट्रूमेंट ऑफ एक्सेशन किया था इंडिया के साथ अपनी मर्जी के साथ, लेकिन फिर उनको जिलावतन किया इंडिया ने, उनको फिर आने ही नहीं दिया, वो मुंबई में फिर मर गए वहीं पे, और उनके बेटे को बनाया कि सदर रियासत। इसके बाद फिर शेख अब्दुल्ला, जो उस वक्त के बहुत ही मकबूल तरीन रहनुमा थे, कश्मीरियों की एक आवाज़ थी, जब उन्होंने इंस्ट्रूमेंट ऑफ एक्सेशन की सपोर्ट की, उसके बाद से सिचुएशन बिल्कुल उल्टी पड़ गई। इसलिए कि वहाँ अवाम जो थे, क्योंकि मुस्लिम मेजॉरिटी स्टेट थी, अवाम उस वक्त चाह रहे थे कि भाई टू नेशन थ्योरी के साथ या तो इसको पाकिस्तान के साथ मिलना चाहिए, या महाराजा चाह रहे थे कि वो आज़ाद ममलकत के तौर पे रहे। बल्कि 3 महीने तक हिंदुस्तान पाकिस्तान के आज़ादी के बाद जम्मू कश्मीर का जो इलाका ये पूरा था आज़ाद था, और वो कह रहे थे कि भाई स्टैंड स्टिल एग्रीमेंट है और हमें रहना चाहिए ताकि हम अपना फैसला आराम से कर सके, लेकिन करने नहीं दिया। फिर हिंदुस्तान की फौज पहुंच जाती है कश्मीर में, वहां से आज़ाद कश्मीर अलग होता है। तो ये सारी सिचुएशन, उसके बाद कोशिश भी की फिर दोनों मुल्कों ने, अयूब खान ने ताशकंद माहिदा जो हुआ, उसके बाद बहुत सारे, उसके बाद फिर शिमला माहिदा जब बांग्लादेश वजूद में आया। लेकिन सवाल ये है कि ये लग रहा है कि इनमें खास तौर से जो जम्मू कश्मीर का मसला हम समझ रहे, क्योंकि मैं वहाँ से हूँ, वहाँ पे बहुत सारे कश्मीरियों ने, मुसलमानों ने कोशिश की कि चले हिंदुस्तान के साथ, अगर अब महाराजा ने इंस्ट्रूमेंट ऑफ एक्सेशन भी किया है, इल्हाक किया है, तो चले इनके साथ रहें। इवन गिलानी साहब, जो सईद अली शाह गिलानी साहब जो लीडर थे, अलहदगी पसंद लीडर जिनको हम कहते हैं, उन्होंने भी, वो भी मेंबर असेंबली बन गए। बहुत सारे जो हमारे, जो बाद में जिन्होंने बंदूक उठाई, वो भी इलेक्शन में आए, और इलेक्शन हिंदुस्तान के आईन के तहत जो इलेक्शन हो रहे थे उसमें हिस्सा लिया। लेकिन हर बार देखा कि हिंदुस्तान की हुकूमत ने ऐसी पॉलिसीज जम्मू कश्मीर के लिए बनाई जो जो जम्मू कश्मीर के लोगों के लिए नहीं थी। वो सिर्फ यही थी कि भाई आपको ज़मीनें जायदादें इनकी जो है इसको हड़प करना है, यहाँ के जो नेचुरल रिसोर्सेज हैं, चाहे वाटर रिसोर्सेज हैं, चाहे बिजली के इतने सारे प्रोजेक्ट्स बनाए गए। इस तरह से कश्मीरियों को इस वक्त अगर आप देखेंगे, जब एब्रोगेशन, ये जो आर्टिकल 370 को ख़त्म किया गया, अंदरूनी खुद मुख्तारी जो दी गई थी उसको भी आपने ख़त्म किया, वो भी आईन के तहत था, हिंदुस्तानी आईन के तहत उसको भी आपने ख़त्म किया। उसके बाद आपने तो बेइख्तियार किया, पावरलेस है कश्मीरी, उनके पास अब कुछ नहीं है। अब वो देख रहे थे कि भाई कम से कम जो है आलमी बिरादरी है, पाकिस्तान है, थोड़ा सा इस पे कुछ करेंगे, कोशिश करेंगे, हिंदुस्तान की हुकूमत पे दबाव डालेंगे, लेकिन ऐसा कुछ नहीं हुआ। और वजह इस वक्त आप देखेंगे कि कश्मीरी जो है खामोश हैं, हेल्पलेस हैं, होपलेसनेस है वहाँ पे, मायूसी इतनी फैली हुई है, खौफ में जी रहे हैं, क्योंकि बहुत सारी अफवाज भी वहाँ पे हिंदुस्तान की है। तो यही हालात हैं, और कश्मीरी समझ रहे हैं कि हमारे पास तो अब कुछ नहीं है, कुछ ज़मीनें तो आज़ाद कश्मीर में हैं, वहाँ पाकिस्तान की हुकूमत है, कुछ तो हिंदुस्तान के पास है, जम्मू कश्मीर और लद्दाख को उन्होंने अलग भी कर दिया है। तो सारी बंदरबांट जो हो रही है, और इस सारे मामले में हम देख रहे हैं कश्मीरियों का अलमिया ये है कि उनके पास अब कुछ नहीं है, ना तो जमीन है, ना शिनाख्त है, ना झंडा है, ना आईन है।
लेकिन ये देखिए, एक ये जाहिर है एक बहुत तकलीफ देह सूरत हाल है, मगर आपको आगे की तरफ, यानी इसके इसका हल क्या नजर आता है? चूंकि जो सफरिंग है, जो जो लोग बर्दाश्त कर रहे हैं वहां, इसमें अब क्या होगा? यानी क्या डीमिलिटराइज कश्मीर हो सकता है? क्या ये एक क्या एक ये अमली बात, प्रैक्टिकल बात है कि कश्मीर डीमिलिटराइज हो जाए और हिंदुस्तान और पाकिस्तान दोनों की फौजें 1947 वाली सूरत हाल पे, जो 14-15 अगस्त 1947 की सूरत हाल थी, वो उन बॉर्डर्स पे वापस चली जाएं? और क्या ये मुमकिन है कि लाइन ऑफ कंट्रोल को तस्लीम कश्मीरी करें? क्या ये है, ये इस इन इन बातों के इम्कानात हैं या नहीं?
देखिए, जो आप कह रहे हैं मुमकिन तो कुछ भी है। देखिए, जो मसला होता है उसका सलूशन भी होता है, لیکن آپ کو دیکھنا ہے کہ کیا کوئی کمیٹڈ ہے کہ اس مسئلے کو حل کرنے کے لیے، کیا کوئی چاہتا ہے کہ اس مسئلے کو حل کرے. کیونکہ جب جنرل مشرف نے بھی 4 پوائنٹ پروپوزل جو دیا تھا کشمیر مسئلے کو حل کرنے کے لیے، وہ تو کچھ بھی نہیں تھا، وہ تو ایک فیس سیونگ کے لیے، بھئی پاکستان کے پاس جو کچھ ہے وہ ان کے پاس رہے، ہندوستان کے پاس جو کچھ ہے وہ ان کے پاس رہے. لیکن جو کشمیری آپس میں بچھڑے ہوئے ہیں پچھلے 70-75 برسوں سے کم ان کو موقع ملے، ایک سافٹ بارڈر رہے تاکہ وہ آنے جانے کا جو ایک راستہ ہے، ایک راہداری ہے، ان کے لیے کھلی رہے. لیکن جب وہ آئے بھی دلی، آگرہ سمٹ ہوا، اس کے بعد اس پہ کچھ بھی نہیں ہوا. اس لیے کہ مجھے لگ رہا ہے اس وقت، کیونکہ میں اس وقت اس کو کور بھی کر رہی تھی بی بی سی کے لیے، تو مجھے لگا اس وقت جو سبوٹاج کیا گیا تھا وہ انڈیا کی طرف سے کیا گیا. حالانکہ جنرل مشرف جو آرمی چیف تھے، جو صدر تھے، جو سب کچھ تھے اس وقت، اور ان کی طرف سے وہ پرپوزل آنا، وہ تو ایک گولڈن اپرچونیٹی تھی دونوں ملکوں کو اس مسئلے کو حل کرنے کے لیے. لیکن وہ سبوٹاج ہو گئی. اس کے بعد سے پھر کرگل، یہ ساری چیزیں ہو گئی. تو اب آپ کو دیکھنا ہے کہ جب اندرونی خود مختاری ہندوستان کی حکومت نے ختم کی، حالانکہ آئین کے مطابق اگر آپ دیکھیں گے کرنا نہیں چاہیے، وہ انکنسٹیٹیوشنل الیگل ہے، لیکن انہوں نے کیا. اور اب وہ سمجھ رہے ہیں کہ بھئی سب سے اچھا کام اب یہ ہے کہ بھئی ڈیموگرافی جو ہے، جو آبادی کا تناسب ہے مسلمانوں کی وہاں پہ، اس کو تھوڑا ختم کرنا ہے. ابھی آپ نے ریسنٹلی دیکھا ہوگا، انہوں نے کہا کہ اگر ہم الیکشن کروائیں گے تو 25 لاکھ باہر سے لوگ آئیں گے جو ووٹ ڈالیں گے. کشمیر کی آبادی اس وقت 70 لاکھ ہے،
وادی کی
اور وادی میں سب سے زیادہ مسلم میجورٹی ہے. تو اگر آپ 70 لاکھ میں 25 لاکھ تو آپ باہر سے لا رہے ہیں، 10 لاکھ سے زائد فوج ہے وہاں پہ، یاتری جو ہمارے آتے ہیں وہاں پہ ہندو یاتری، وہ بھی 10 لاکھ 13 لاکھ اس سال آئے. تو جب آپ اس طرح کی سچویشن میں، آپ کو کہاں پھر ووٹ کا حق بھی نہیں ملے گا.
نعیم احمد مہجور صاحبہ، ایک بہت اہم سوال یہاں کشمیری پنڈتوں کے حوالے سے اٹھتا ہے، اس میں کس حد تک صداقت ہے کہ انہیں باقاعدہ جو جب کشمیر میں عسکریت پسند سیاست شروع ہوئی ہے تو انہیں بے دخل کیا گیا.
دیکھیں حارث، یہ بات میں اچھی طرح سے جانتی ہوں اور میں اس کی عینی شاہد بھی ہوں، اس لیے کہ میں اس وقت ریڈیو میں آئی تھی، انہی دنوں میں نے سٹارٹ ہی کیا تھا کریئر
سری نگر
میں. تو ہمارے ساتھ اس وقت ریڈیو میں سب سے زیادہ کشمیری پنڈت ہوتے تھے، کیونکہ کشمیری پنڈت بہت پڑھے لکھے ہیں اور بہت ہی ذہین. اس وقت کیا ہوا کہ ایک ایسا ماحول بنا تھا، ڈیفینیٹلی ایسا ماحول بنا تھا کہ بھئی مسجدوں کے میناروں سے آوازیں آ رہی تھیں، یہاں کیا بنے گا، نظام مصطفیٰ، اس طرح کی چیزیں آئی تھی. اور کشمیری، جب چونکہ یہ کشمیری پنڈت مائنورٹی میں تھے، تو ان کو لگا کہ یہاں پہ جو ماحول بن رہا ہے، اور ہو سکتا ہے کہ کچھ ہلاکتیں بھی ہوئی تھی کشمیری پنڈتوں کو، وہ صرف کشمیری پنڈت ہی نہیں، کشمیری مسلمان بھی ہلاک کیے جا رہے تھے. وہ مسلمان جو پرو انڈیا ایلیمنٹ، یعنی ہندوستان نواز جو ایلیمنٹ تھے وہاں پہ، یہ پولیٹیشین سیاستدان، ان کو بھی ہلاک کیا گیا. بلکہ پہلی ہلاکت جو ہے وہ نیشنل کانفرنس کا جو بندہ تھا ان کو. اس کے بعد سے کشمیری پنڈتوں کے بارے میں یہ وہاں پہ افواہ تھی کہ بھئی یہ را اینڈ آئی بی کے ایجنٹ ہے، اور اسی لیے ان کی بھی لسٹیں بننے لگی، اور 32 سے زائد پنڈت جو ہیں اس وقت ہلاک کیے گئے. ٹوٹل ان کا نمبر ہے 289 جو ٹوٹل اس وقت ہلاک ہوئے ہیں. لیکن اس کے مقابلے میں آپ دیکھیں گے کہ 1 لاکھ سے زائد کشمیری مسلمان اب اس وقت تک ہلاک ہو چکے ہیں، بلکہ اس سے زیادہ. حالانکہ چاہے نمبر کم ہے یا زیادہ ہے، لیکن انسانی لائف جو ہوتی ہے وہ چاہے پنڈت کی ہے مسلمان کی، پریشس لائف ہوتی ہے، ہونا نہیں چاہیے تھا. لیکن پھر بھی مائنورٹی کو ایک خوف رہتا ہے جب میجورٹی میں اس طرح کی چیزیں ہوں. گن آپ کے پاس آیا، بندوق آپ کے پاس آیا، پھر جب جگموہن کو وہاں پہ بحثیت گورنر بھیجا گیا، جگموہن بی جے پی کی آئیڈیالوجی سے تعلق رکھتے تھے، اور انہوں نے اس طرح کا تاثر دیا کہ وہ جو ہیں وہ ہو سکتا ہے کہ وہ اس طرح کی پالیسی ہے کہ انہوں نے پنڈتوں کو کہا تھا کہ آپ یہاں سے نکل جائیں اور ہم ان سے عسکریت پسندوں سے نپٹ لیں گے. اس طرح کا بھی ایک وہاں پہ جی جگموہن جو تھے نا وہاں پہ وہ گورنر تھے،
जी
जम्मू कश्मीर में, क्योंकि उनको भेजा गया था इंडियन गवर्नमेंट ने। गवर्नर हमेशा इंडिया से आता था, जो
जी
लोकल चीफ मिनिस्टर होता था वो कश्मीरी होते थे। लेकिन जब इनको लाया, जगमोहन को, इन्होंने बल्कि किताब भी अपने लिखी है माई फ्रोजन टर्बुलेंस, वो पूरी कश्मीर पे उस वक्त की जो सिचुएशन थी उस पर लिखी थी। और उसमें एक ख़ास कोट इन्होंने बताया था कि मैंने कश्मीर को, कश्मीर जो पाकिस्तान ने पूरा निगल लिया था, मैंने, मेरी कोशिशों ने उसको पाकिस्तान के हलक से वापस लाया है। तो इस तरह की इनकी कार्रवाई।
ये किस सन की बात है?
ये मैं 89-90 की बात
जब ये इलेक्शन रिग हुए हैं।
हाँ, क्योंकि मिलिटेंसी भी 89 में शुरू हुई और 90s में फिर जगमोहन आ गए, और क्योंकि फारूक अब्दुल्ला ने, फिर जब ये जगमोहन आ गए, फारूक अब्दुल्ला चीफ मिनिस्टर थे, उन्होंने रिजाइन किया। उन्होंने कहा मैं, ये जिस बंदे को लाया गया है ये मुझे एक्सेप्टेबल नहीं है, क्योंकि इनकी कुछ ऐसी समझा जा रहा था कि एंटी मुस्लिम पॉलिसी इनकी दिल्ली में भी रही थी। तो इस तरह से ये सिचुएशन जो थी बहुत ही बनाई जा रही थी, खौफ भी था, बंदूक भी चल रहा था, लोग भाग भी रहे थे, और उसमें कश्मीरी पंडित भी जो है वो उठ के निकल गए और हिंदुस्तान की दूसरी रियासतों में गए, बल्कि कुछ वापस भी आए। लेकिन उसके बाद भी 10,000 कश्मीरी पंडित जम्मू कश्मीर में रह रहे थे, जो आज भी वहाँ पे रह रहे हैं, और जो कह रहे हैं खुद कि हमारे साथ ऐसा कुछ नहीं हुआ कि जिसको हम ये कह दें कि मुसलमान हमारे मुखालिफ थे।
कश्मीरी पंडितों का जो सवाल है वो तो आपने बहुत तफसील से उसको बयान किया, लेकिन अगर हम कश्मीर की तहरीक आज़ादी से मुतालिक कुछ पुरानी किताबें देखें तो हमें ये भी अंदाज़ा होता है कि जो जैसे प्रेमनाथ बजाज की किताब है या दीगर और किताबें, तो ये एक कोई इस्लामी आज़ादी की तहरीक नहीं थी, ये एक कौमी आज़ादी की तहरीक थी, यानी मजहबी आज़ादी की तहरीक नहीं थी। जैसे फ़लस्तीन में भी हम देखते हैं PLO के दौर तक, पहले जब यासर अरफात हयात थे, उसके बाद फिर हम हमास का राइज देखते हैं, और उसमें जैसे जॉर्ज हबश टाइप के मुख्तलिफ मजाहिब के लोग PLO में शामिल थे, मसीही भी थे और अरब मुसलमान भी थे, अरब मसीही भी थे। बिल्कुल इसी तरह कश्मीर में भी हम ये देखते हैं कि बहुत से जो पंडित थे या हिंदू धर्म से ताल्लुक रखने वाले लोग थे, पंडित नबी हों, वो भी कश्मीर की आज़ादी की तहरीक में शामिल थे। फिर यकदम कैसा, ये क्या हुआ कि ये एक मजहबी तौर पर एक मजहबी तहरीक में तब्दील हो गई कश्मीर की आज़ादी की तहरीक?
देखिए 47 में ही ये पता चला था कि उस वक्त तक हमारे जो, उस 47 से पहले रामचंद का कश्मीरी पंडित जो थे प्राइम मिनिस्टर थे महाराजा हरि सिंह के, और वो चाह रहे थे कि कश्मीर को आज़ादी मिले और आज़ाद रहे, उसके उसको हटा के फिर मेहरचंद महाजन को लाया गया है। उसके बाद से 47 के बाद से थोड़ी सी तारीख चेंज हो गई, जिसके बारे में शेख अब्दुल्ला ने खुद भी लिखा है, उनकी किताब जो है आतश चिनार, जो पूरी उनकी हिस्ट्री है कि 31 से लेके क्या क्या हुआ था उनकी ज़िंदगी में, ये मोड़ जो है सियासी मोड़। और उसमें वो लिख रहे हैं कि चूंकि कश्मीरी पंडित जो थे वो महाराजा के भी बहुत करीब थे, और इसके बाद से जो वो इंडियन गवर्नमेंट आई, क्योंकि जब इंस्ट्रूमेंट अब जो इलाक हुआ, उसके बाद जो कश्मीरी पंडित थे वो हिंदुस्तान नवाज थे, और वो हमेशा से चाह रहे थे कि अब जो कुछ हो गया अब हिंदुस्तानी है। अब जब अस्करी तहरीक शुरू हुई, वो शुरू तो हुई है आज़ादी, जिसमें हम समझ रहे थे कि हर कोई उसमें शामिल होगा, चाहे सिख है, पंडित है, हिंदू है, कोई भी, क्रिश्चियन इवन जो वहाँ पे ईसाई बिरादरी के लोग भी थे। JKLF ने, जम्मू कश्मीर लिबरेशन फ्रंट ने जब तहरीक शुरू की तो उन्होंने आज़ादी का नारा दिया, लेकिन कुछ देर बाद जब देखा ये तहरीक जो है एकदम से मकबूलियत इख्तियार करने लगी है, इसमें जो समझ रहे हैं बहुत सारे अक्सर कश्मीरी भी और नॉन मुस्लिम भी, कि इसमें इन्होंने जब नारा दिया, एक नारा है कि यहाँ क्या बनेगा निज़ाम मुस्तफ़ा, कि वो उन्होंने समझा कि ये समझ रहे हैं ये इस्लामी ममलिकत के लिए लड़ रहे हैं। और इसमें जब हिजबुल मुजाहिदीन का एलिमेंट आया तो वो ये कैटेगोरिकली कहने लगे कि पाकिस्तान से रिश्ता क्या, ला इलाहा इल्लल्लाह, वो जो दूसरा नॉन मुस्लिम एलिमेंट था वहाँ पे, उनको लगा कि ये इस्लामी तहरीक है, और इंडिया ने इसको कैश किया। इंडिया ने कहा कि ये अब लिबरेशन तहरीक नहीं है, जो जिसमें सेक्युलर तहरीक जिसे आप कहें, जो शेख अब्दुल्ला ने भी पहले शुरू की थी, वो ये नहीं रही है, क्योंकि इसमें एक तो नंबर वन बंदूक आ गया, दूसरा जो स्लोगन्स बने वो उनको पसंद नहीं आए, इसलिए कि वो क्यों इस्लामी ममलिकत में रहना चाहेंगे। तो उन्होंने इस पे एतराज़ किया और इसको इंटरनेशनल लेवल पे जो इंडिया का एक नरेटिव है वो फिट बैठ गया। और फिर जब इस तरह की सिचुएशन भी 9/11 के बाद से सिचुएशन हुई, तो ये तो फिर इसको दहशतगर्दी से जोड़ा गया और जो जेन्युइन तहरीक थी आज़ादी की वो खत्म हो गई।
इसमें पाकिस्तान का क्या किरदार रहा आपकी नज़र में?
मेरे ख्याल में पाकिस्तान का किरदार किसी हद तक, जहां तक ये बंदूक वगैरह का था, इसमें ये अच्छा नहीं था, इसलिए कि बंदूक ने एक तो कश्मीरी सोसाइटी को तबाह बर्बाद करके छोड़ा, इतनी हलाकतें और इतने हमारे 85,000 बच्चे जो हैं वो ऑर्फन्स हैं, इस वक्त यतीम हैं, हमारी औरतें जो हैं 10,000 से मैंने कहा अभी हाफ विडोज हैं, 13,500 हमारी औरतों के रेप्स हुए हैं, मोलेस्टेशन हुई है। मैं आपको कितना नंबर दे दूं और आपको बताऊं, इसमें देखिए पाकिस्तान का रोल ये है कि भाई अगर आज़ाद कश्मीर में लोग गए थे बंदूक हासिल करने के लिए, पाकिस्तान रोक सकता था, पाकिस्तान इसकी इजाज़त नहीं दे सकता था। एक सही पीसफुल मोमेंट और एक सही नरेटिव दुनिया को बताया जाता है, लेकिन पाकिस्तान ने न तो कभी इसका सही नरेटिव पेश किया और न कश्मीरियों को खुद पेश करने की इजाज़त दी। जैसे हिंदुस्तान ने चाहा अपना नरेटिव दुनिया को बेचा, इसी तरह से पाकिस्तान ने अपना नरेटिव दुनिया को बेचा, तो कश्मीरियों का जो नरेटिव था कि वो चाहते थे और वो खुद लड़ते और पीसफुल लड़ाई लड़ते, वो इस तरह से नहीं हुआ। इसी तरह से मुझे लग रहा है कि इंटरनेशनली भी वो समझौता, पहले पाकिस्तान ने यूनाइटेड नेशंस की रेजोल्यूशन है जिसमें पाकिस्तान खुद कह रहा है कि इधर इंडिया और पाकिस्तान, फिर आप 71 में शिमला मुहिदा करते हैं, आप कह रहे हैं कि सिर्फ ये बायलैटरल है इंडिया और पाकिस्तान, इसमें आलमी बिरादरी का रोल आप ख़त्म करते हैं, फिर आप उससे भी नीचे आके 4-point प्रपोजल पे आते हैं, आप कह रहे हैं कि अब तो सब जो कुछ हो गया, आप उधर रहें हम इधर रहें, बस कुछ भी नहीं अब हमारे पास। उसके बाद से पाकिस्तान का जो स्टैंड था वो टोटली इतना डाइल्यूट हो गया, एज अ स्टेक होल्डर आप उसको नहीं देख रहे हैं, जिस तरह इंडिया कह रहा है कि मैं स्टेक होल्डर हूं, पाकिस्तान तो कह रहा है यूएन रेजोल्यूशन, लेकिन उसके लिए तो आपको फिर एक नरेटिव भी बिल्ड करना है, आपको आलमी बिरादरी के सामने भी जाना है, उनको बताना है। उसमें मुझे लगता है कि पाकिस्तान टोटली फेलियर।
जो आलमी एक किरदार पाकिस्तान को अदा करना चाहिए था कश्मीर के लिए, वो उससे आप बहुत नाखुश हैं। लेकिन अब मैं अगर एक, ये तो हमने बड़े बड़े माहदों की और बात की, और मैं समझता हूं कि पाकिस्तान को इससे कहीं ज्यादा सिफारती तौर पर और पुरम एक हल इस मसले का निकालने के लिए और कोशिशें करनी चाहिए, लेकिन आम लोगों पर, आम कश्मीरी पर क्या गुजर रही है? मतलब ये उसकी भी जरा दो एक मिसालें दे के बताइए। चूंकि एक बदकिस्मती पाकिस्तान में ये भी रही है कि अब ये जाहिर है कि हमारे जो रियासत है या रियासत के इदारे हैं या जो इन्फ्लुएंशियल लोग हैं वो तो ये बात नहीं तस्लीम करते, लेकिन मैं चूंकि पाकिस्तान भर में घूमता रहता हूं और काम किया है मैंने मुल्क भर में, तो मैं आपको बताऊं कि पाकिस्तान के जो पंजाब के अलावा जो छोटे सूबे हैं पाकिस्तान के, या पंजाब में भी बहुत से लोग ऐसे हैं जो कश्मीर के मसले को में उनको कोई दिलचस्पी नहीं है, क्योंकि वो ये समझते हैं कि ये पाकिस्तान की रियासत, पाकिस्तान की रियासत पर काबिज अशराफिया और पाकिस्तान की फौज का मसला है। तो जो लोग भी पाकिस्तान के उन इदारों से नाखुश हैं या पाकिस्तान की रियासत से नाखुश हैं, उनके लिए, और उनकी बड़ी तादाद है, ऐसा नहीं कि उनकी कोई कम तादाद है, उनको कश्मीर का दुख दुख नजर नहीं आता। ये मैं बहुत यानी बदकिस्मती की बात है, मगर ये इसे हमें मानना चाहिए। तो अब यानी आपकी नजर में जो आम लोग हैं वो अभी भी मुझे लगता है कि वो पाकिस्तान की तरफ देखते हैं कश्मीर में, लेकिन उन पर गुजर क्या रही है?
देखिए हारिस, मैं आपको एक चीज बताऊंगी। कुपवाड़ा हमारा एक जिला है जिसमें सरहद जो है LOC आजाद कश्मीर के साथ लगती है। वहां पे एक गांव है दर्दपुरा। दर्दपुरा हमारा एक ऐसा गांव है जिसमें कोई मर्द ही नहीं है। उस गांव के तमाम मर्द जो है अस्करी तहरीक में शरीक हो गए और बॉर्डर पे या तो हलाक किए गए या एनकाउंटर में मारे गए या कहीं पे डिसअपियर हो गए। اور وہاں تمام عورتیں جو ہیں جب میں ان سے ملی اور ان سے پوچھا, وہ آج بھی انتظار کر رہی ہیں کہ یا تو ہمیں پتہ چلے گا کہ انڈین گورنمنٹ ہمیں بتائے گی کہ ہمارے مرد کہاں ہیں, اگر ان کو مارا گیا ہے ان کو کہاں دفنایا گیا ہے. 7,500 جو ہیں ہماری ان آئیڈینٹیفائیڈ گریوز ہیں جن پہ نمبر پلیٹ لکھے ہیں 1, 2, 3 گریوز. یہ آپ دیکھیے ٹریجڈی کیا ہے. اور ان عورتوں سے جب آپ پوچھتے ہیں, میں نے ایک عورت سے پوچھا, میں نے کہا کہ اب تو آپ کے شوہر کو 25 سال ہو گئے, 25 سال سے زائد عرصہ ہو گیا, اب نہ تو آپ کو پتہ ہے وہ مرا ہوا ہے, وہ ہلاک ہوا ہے, وہ لاپتہ ہو گیا, وہ کیا ہوا ہے. وہ کہہ رہے ہیں کہ نہیں, میں تو جہلم کے کنارے روز بیٹھتی ہوں, میں انتظار کر رہی ہوں, مرنے کے دم تک میں انتظار کروں گی, مجھے نہیں پتہ ہے وہ مر گیا, اگر وہ مر گیا ہوتا تو مجھے پتہ ہوتا. اور وہ اسی غم میں اس کی چار بیٹیاں, جو چار بیٹیاں شادی بھی نہیں کر رہی ہیں, کہہ رہی ہیں کہ ہمارے ڈیڈی واپس آئیں گے, اور ان کو یہ بھی پتہ نہیں ہے. اس طرح کی ٹریجڈیز ہیں وہاں پہ. جب آپ اس کو دیکھتے ہیں اور ان عورتوں سے ملتے ہیں, آپ یقین کریے آپ اتنے ڈپریس ہوتے ہیں, آپ کو کوئی دوائی کھانی ہے تبھی آپ کو نیند آ سکتی ہے. اور میرے ساتھ ایسا ہوا ہے, میں جب درد پورا گئی ہوں, میں 3 دن اس کے بعد جب آئی واپس, میں 3 دن نہیں سوئی ہوں. اور یہ سچویشن ہے وہاں پہ. اور وہی لوگ کہہ رہے ہیں کہ اگر اس پاکستان نے ہمارے ان لوگوں کو وہاں سے بندوق تو دیا تھا, لیکن کم سے کم یہ بھی دیکھنا تھا کہ یہ جو یہاں پہ اس وقت جو زندہ لاشیں ہیں وہاں پہ, ان کے لیے انہوں نے کیا آواز اٹھائی, اگر آواز اٹھائی کیا صحیح فورمز میں آواز اٹھائی. پھر آپ کے جنرل جو باجوہ صاحب ہیں, ان کو یہ نہیں کہنا چاہیے تھا کہ بھئی ماضی کو بلا دینا چاہیے. وہ عورت مجھ سے کہہ رہی ہے, آپ جنرل باجوہ سے کہیے کہ میں کس ماضی کو بلاؤں, میں کیسے بلاؤں, میری چار بیٹیاں یہاں ہیں جو انتظار کر رہی ہیں کہ میرا ان کے ڈیڈی واپس آئیں گے, جو سرحد پار کر کے گئے ہیں وہ کہاں ہیں. اس طرح کی سچویشن جب آپ لوگوں سے سنیں گے جو کہہ رہے ہیں کہ بھئی پاکستان کو جو رول کرنا تھا کیوں نہیں کیا, اگر وہ کہہ رہا تھا کہ میں اس کانفلکٹ کا ایک شریک ہوں, یا تو آپ کیٹیگوریکلی کشمیریوں سے کہیے کہ بھئی ہمارا اس سے اب کوئی تعلق نہیں ہے, آپ کو اپنی لڑائی خود لڑنی ہے, تو ٹھیک ہے نا, کشمیری بیچارے دیکھیں گے کس طرح سے آگے چلیں گے.
ایک اور سوال یہاں ابھرتا ہے, اور وہ چونکہ آپ ایک صحافی کے ساتھ ساتھ ادب سے بھی آپ کا تعلق ہے, کہ کشمیری ادب اور فن کی کیا صورتحال ہے, اور اس میں یہ جو دکھ ہے اور یہ جو ایک مستقل ایک جبر ہے, یہ کیسے منعقص ہوا ہے آپ کے ہاں رائٹنگ میں اور یعنی تمام فنون لطیفہ کے شعبوں میں؟
دیکھیں, جو ہمارے لکھنے والے جو ہوتے تھے بہت پہلے, جو ہمارے پہلے کی جنریشن ہے, انہوں نے تو لکھنا ہی بند کیا جب یہ شروع ہوا, جب عسکری تحریک ہوئی. اس کے بعد سے آپ دیکھیں گے 10-20 سال کا عرصہ جو ہے اس میں کچھ بھی نہیں لکھا. لیکن اس میں ہمارے جو نوجوان جو اس دور میں پیدا ہوئے, پھر پلے بڑے جوان ہوئے, انہوں نے دیکھا کہ کیونکہ وہ کریک ٹاؤن میں پیدا ہوئے, کیونکہ وہ انکاؤنٹر میں پیدا ہوئے, اس طرح کی سچویشن میں انہوں نے گن دیکھا, بندوق ہی صرف ان کے آگے پیچھے تھی, تو انہوں نے یہ سارا جو دور دیکھا, اس میں آپ دیکھیں گے کہ نئے جو ہمارے جو تصنیف, یہ جو کتابیں جو ہیں ہماری تصنیفات جو بہت ساری آئی ہیں فکشن میں اور نان فکشن میں, جس میں آپ بشارت پیر, کرفیو نائٹس اس کی آئی, وحید مرزا کی آئی کولیبریٹر, میری کتاب آئی لاسٹ ان ٹیرر, اور اس کے بعد سے اب نئے جو جنریشن ہے نئی, وہ بہت زیادہ لکھتے ہیں اور بہت فوکس ہے صرف کانفلکٹ پہ کہ ہم نے کیا دیکھا, کس سچویشن میں ہم گزر رہے ہیں, اور کافی مطلب انٹرنیشنل لیول پہ اس کا کافی سراہا جا رہا ہے. لیکن انسائیڈ ہمارے کشمیر میں یا انڈیا میں اس کو اتنی زیادہ لفٹ نہیں کرائی گئی, اس لیے کہ وہ جیسے میری کتاب ہے لاسٹ ان ٹیرر, حالانکہ اس پہ انٹرنیشنلی بہت سارے اس پہ ریویوز آئے, لیکن انڈیا میں بہت کم, ہندوستان ٹائمز کے بغیر بہت کم, کہ انہوں نے کہا کہ نہیں یہ تو بہت کچھ اور بتاتی ہے, اس طرح کی سچویشن نہیں ہوتی تھی, یہ ایگزیجریٹ کیا گیا ہے, حالانکہ میں اس کی چشم دید گواہ ہوں. تو اسی طرح سے آج کل جو ہے کانفلکٹ لٹریچر جو ہمارا ہے بہت زیادہ آ رہا ہے.
شاعری کی کیا صورتحال ہے؟ میری ذاتی دلچسپی چونکہ ہے تو میں پوچھوں گا آپ سے.
شاعری بہت بہت نئے شاعر جو ہیں اور جو انقلابی شاعری اور جو درد جس میں ٹپک رہا ہے پورا وہ شاعری آ رہی ہے. اس لیے کہ لیکن آپ یقین کریے کہ وہاں کی شاعری کی محفلیں نہیں ہوتی ہیں, افسانوں کی محفلیں نہیں ہوتی ہیں. اس لیے کہ جب بھی کوئی محفل ہوگی آپ پہ کریک ڈاؤن ہوگا, آپ کو حراست میں لیا جائے گا, آپ پہ پی ایس اے لگے گا, آپ پہ یو اے پی اے لگے گا, اس طرح کے قوانین, آپ جیل جائیں گے اور پتہ نہیں چلے گا کس جیل میں آپ, کیونکہ دو سال تک کچھ پتہ نہیں چلے گا. اس طرح کے قوانین, سخت قوانین ہیں کہ کسی کو پتہ نہیں لگے گا آپ جیل کس جیل میں ہیں, کیا آپ کی ضمانت بھی نہیں ہو سکتی ہے. تو لیکن لکھنے والے بہت ہیں, لکھ رہے ہیں اور اسٹور کر رہے ہیں ایک طرح سے, لیکن اس کا ایکسپریشن آپ اس وقت نہیں دیکھیں گے.
کشمیر کے سلسلے میں سامعین گفتگو تو بہت ہو سکتی ہے, چونکہ جو چند نمبر ہی انہوں نے بتائے ہیں 85,000, 10,000, ہزاروں کی تعداد میں جو شہادتیں ہیں, ہزاروں کی تعداد میں جو بیوائیں ہیں اور ہزاروں کی تعداد میں یتیم بچے ہیں, ان سب کے باوجود وہ جدوجہد جاری ہے. اور دیکھنا یہ ہے کہ بھارت اور پاکستان کی جو حکومتیں ہیں وہ کب تک کشمیریوں کو اس مسئلے کا محور نہیں سمجھیں گی, کیونکہ جب تک کشمیریوں کے بارے میں کشمیریوں سے گفتگو نہیں ہوگی اس وقت تک شاید ہم ایک دیرپا حل تلاش نہیں کر سکتے. اور اس کشمیر جنت نظیر ایک اتنی خوبصورت وادی اور اس کے اتنے خوبصورت رہنے والوں کو مسلسل جبر اور مسلسل ایک تکلیف پہنچا رہے ہیں دونوں ممالک بھی, اور جو دہشت گرد یا شدت پسند تنظیمیں ہیں دونوں طرف سے وہ بھی. میں بہت شکر گزار ہوں نعیمہ احمد مہجور صاحبہ آپ کا کہ آپ نے وقت نکالا اور اس پوڈ کاسٹ میں شرکت کی. بہت بہت شکریہ خواتین و حضرات.
اس پوڈ کاسٹ میں پیش کی جانے والی گفتگو شرکا کی ذاتی رائے پر مبنی ہے, وائس آف امریکہ کا اس سے متفق ہونا ضروری نہیں.
پاکستان کی آزادی کے 75 سال کے اس موقع پر وی او اے اردو آپ کے لیے ایسی کہانیاں اور گفتگو لا رہا ہے جن میں بات ہوگی پاکستان کے سیاسی, ثقافتی اور معاشرتی تنوع کے ہر پہلو پر. ہم پیش کریں گے مختلف نقطۂ نظر اور فکر انگیز خیالات. اس تاریخی موقع پر وی او اے اردو کی نشریات سنتے رہیے. اس خصوصی پوڈ کاسٹ کی اپنی قسط میں ہم بات کریں گے پاکستان میں اردو ادب کے 75 سالوں پر.